نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي مختصر صحيح بخاري كتاب الجهاد کی continuation ہے آج ہم پڑھیں گے حدیث نمبر بولیے آپ لوگ مل کے 1303 نمبر باپ ہے فداء المشرکین کافروں سے بدلہ لینا جیسے فدیہ ہوتا ہے نا اسی طرح یہ لفظ ہے عن انس بن مالک رضی اللہ عنہ ان رجلا من الانصار استاذنوا رسول اللہ صلی اللہ علیہ وسلم فقالوا یا رسول اللہ کیا کہا انہوں نے یا رسول اللہ ایذن لنا فلنترک لابن اختنا عباس فداہو فداہ فقال لا تدون منہ درہمن حضرت انس بن مالک سے روایت ہے کہ انصار کے کچھ لوگوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے عرض کیا اللہ کے رسول آپ حکم دیں تو ہم اپنے بھانجے عباس کے لیے ان کا فدیہ معاف کر دے آپ نے فرمایا نہیں تم اس کے فدیہ سے ایک درہم بھی نہ چھوڑو کیا پتہ چلا کہ مسلمانوں کا حق وصول کرنے میں رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے حقیقی چچا سے بھی کوئی رعایت نہیں کی اور اس سلسلے میں انصار کی پیشکش کو بھی ٹھکرا دیا اسی طرح دینی معاملات میں رشتہ داری کی بنیاد پر سفارش کرنے کا دروازہ بھی ہمیشہ کے لیے بند کر دیا یعنی فیوریٹزم نہیں ہونا چاہیے ہاں اگر رشتہ دار ڈیزرو کرتا ہے یا اس میں وہ ساری کوالٹیز ہیں جو کسی اور میں بھی ہو سکتی ہیں تو پھر اس کو کوئی حرج نہیں ہے لینے میں الحربی اذا دخل دار الاسلام بغیر امان حربی کافر جب دار السلام امان لیے بغیر چلا آئے تو اس کے ساتھ کیا معاملہ کیا جائے ان سلمت بن الاقوائی رضی اللہ عنہ قال اتى النبی صلی اللہ علیہ وسلم عینا من المشرکین وهو فی سفر فجلس عند اصحابہ یتحدث ثم فتلا فقال النبی صلی اللہ علیہ وسلم اطلبوه واقتلوه فقتله فنفله سلبه حضرت سلمہ بن اقوہ سے روایت ہے انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس مشرکین کا ایک جاسوس آیا جبکہ آپ سفر میں تھے اور وہ صحابہ کرام کے پاس بیٹھ کر باتیں کرتا پھر اٹھ کر چل دیا تو رسول اللہ نے فرمایا کہ اسے ڈھونڈ کر مار ڈالو حضرت سلمہ نے اسے قتل کیا تو آپ نے انہیں جاسوس کا سامان بھی دلا دیا یہ واقعہ کب ہوا تھا جنگ خوازن میں خوازن کا واقعہ ہے اس سے پہلے مال غنیمت کے احکام نازل ہو چکے تھے وہ صرف اللہ کے لیے ہے اور رسول کے لیے تو اس قرآنی عام حکم کو خاص فرمایا کہ کافر کا ساز و سامان اسے قتل کرنے والے کو ملتا ہے باب ہے جوائز الوفدی اور ایک اور باب ساتھی ہے اس کے حل یستشفع الی اہل ذمہ اہل ذمتی و معاملاتہم آنے والے سفیروں کو انعام دینا اور ذمیوں کی سفارش اور ان سے معاملہ کرنا ذمی کون ہے جو کہ کسی مسلم ملک میں فدیہ یعنی جزیہ دے کر رہتے ہیں یعنی وہ نان مسلم جو مسلم ملک میں جزیہ دے کر رہتے ہیں عن ابن عباس رضی اللہ عنہما انہ قال یوم الخمیس وما یوم الخمیس ثم بکا حتی خدب دمعہ الحسبا فقال اشتد برسول اللہ صلی اللہ علیہ وسلم وجعہ یوم الخمیس فقال ائتونی بکتاب اکتب لکم کتابا لن تدل بعدہ ابدا فتنازعوا ولا ینبغی عند نبی تنازعوا فقالوا حجر رسول اللہ صلی اللہ علیہ وسلم قال دعونی فالذی انا فیہ خیر مما تدوننی الی واوصى عند موته بثلاث اخرج المشركين من جزيره العرب واجيز الوفد بنحو ما كنت اجيزهم ونسيت الثالثه حضرت ابن عباس سے روایت ہے کہ انہوں نے کہا کہ جمعرات کا دن کیا ہے جمعرات کا دن اس کے بعد وہ اتنا روئے کہ آنسوں سے زمین کی کنکریاں تر ہو گئیں پھر کہنے لگے رسول اللہ کی بیماری جمعرات کے دن زیادہ ہو گئی تو آپ نے فرمایا تھا میرے پاس لکھنے کے لیے کچھ لاؤ تاکہ میں تمہیں ایک تحریر لکھوا دوں कि तुम इसके बाद हरगिज़ गुमराह नहीं होगे, लेकिन लोगों ने इख्तलाफ़ किया तो आपने फरमाया कि नबी सल्लम के सामने झगड़ना जेबा नहीं। फिर लोगों ने कहा कि रसूलुल्लाह ये जुदाई की बातें कर रहे हैं। आपने फरमाया मुझे छोड़ दो, क्योंकि मैं जिस हालत में हूँ वो इससे बेहतर है जिसकी जानिब तुम मुझे बुला रहे हो। और आपने अपनी वफात के वक्त तीन बातों की वसीयत फरमाई, मुशरिकीन को जजीरे अरब से निकाल देना और कासिदों को इसी तरह इनाम देना जिस तरह मैं देता था। रावी कहता है कि मैं तीसरी बात भूल गया। तो क्या पता चल रहा है? जाहिर तो ये लगता है ना कि रसूलुल्लाह हजरत अबू बकर सिद्दीक की खिलाफत के मुतालिक कुछ लिखवाना चाह रहे थे, कोई रिटर्न बात, क्योंकि मुस्लिम की रिवायत में आता है कि हजरत आयशा ने फरमाया कि अपने बाप और भाई को बुलाओ, मुझे अंदेशा है कि कोई और इस खिलाफत की तमन्ना कर बैठे और मैं इसका हक रखता हूँ। फिर फरमाया कि अल्लाह और दीगर मुसलमान अबू बकर सिद्दीक के अलावा किसी और को तस्लीम नहीं करेंगे। तो इससे क्या पता चलता है कि अबू बकर को नबी सल्लम ने अपॉइंट किया था, जो उनके बारे में चंद गलत फहमी है कि शायद उन्होंने ज़बरदस्ती खिलाफत छीन ली थी, तो ऐसी कोई बात नहीं है। फिर आगे है, कई फयोरदुल इस्लाम वाला सभी जी, बच्चे पर इस्लाम कैसे पेश किया जाएगा, यानी नॉन मुस्लिम बच्चे को कैसे दावत दी जाएगी। अन इब्ने उमर रदी अल्लाह अन्हुमा काला काम नबी सल्लल्लाहु अलैहि वसल्लम फिन नासी फसना अलल्लाह बिमा हुवा अहलुहु सुम्मा ज़करत दज्जाल फकाल इन्नी उन्ज़िरकुमूहु وَمَا مِن نَّبِيٍّ إِلَّا قَدْ أَنذَرَهُ قَوْمَهُ لَقَدْ أَنذَرَهُ نُوحٌ قَوْمَهُ وَلَكِن سَأَقُولُ لَكُمْ فِيهِ قَوْلًا لَّمْ يَقُلْهُ نَبِيٌّ لِّقَوْمِهِ تَعْلَمُونَ أَنَّهُ عَابِرٌ وَأَنَّ اللَّهَ لَيْسَ بِعَابِرٍ। किसको कहते हैं आबर? काना, जिसकी एक आंख ना हो। हज़रत इब्ने उमर रज़ी अल्लाह अन्हुमा से रिवायत, उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लोगों के मजमे में खड़े हो गए और अल्लाह की शायान शान तारीफ़ की। इसके बाद दज्जाल के जिक्र में फरमाया, मैं तुम्हें दज्जाल से डराता हूँ और हर नबी ने अपनी उम्मत को दज्जाल से डराया है, यहाँ तक कि हज़रत नूह अलैहिस्सलाम ने भी अपनी उम्मत को इससे डराया था, मगर मैं तुम्हें ऐसी निशानी बताता हूँ जो किसी नबी ने अपनी उम्मत को नहीं बतलाई। तुम्हें इल्म होना चाहिए कि वो काना होगा और अल्लाह ताला एक चश्म नहीं रखता, यानी अल्लाह ताला तो ऐसा नहीं हो सकता। ज़ाहरी तौर पर यह हदीस उनवान के मुताबिक नहीं, लेकिन ये एक तवील हदीस का हिस्सा है। इसमें इब्ने सयाद का भी जिक्र है कि रसूलुल्लाह ने उसे फरमाया कि तू गवाही देता है कि मैं अल्लाह का रसूल हूँ। इस वक्त वो करीबुल बलूग था, इस तरह इस उनवान से मुताबकत हो गई। इब्ने सयाद के बारे में भी बहुत कंट्रोवर्सी है, तो उसी का नाम इधर आया। आगे है किताबतुल इमाम इन्नास, मर्दम शुमारी करने का बयान। अन हुज़ैफ़ा रदियल्लाहु अन्हु काला قال النبي صلى الله عليه وسلم اكتبوه لي من تلفظ بالإسلام من الناس فكتبنا له 1500 رجل فقلنا نخاف ونحن 1500 فلقد رأيتنا ابتلينا حتى إن رجلا لا يصلي وحده وهو خائف। हज़रत हुज़ैफ़ा से रिवायत है कि उन्होंने कहा कि रसूलुल्लाह ने फरमाया, जितने लोग भी कलमा इस्लाम पढ़ते हैं इनकी मर्दमशुमारी करके मेरे सामने पेश करो। चुनाचे हमने 1500 मर्दों के नाम तहरीर किए। फिर हमने अपने दिल में कहा, क्या हम अब भी काफिरों से डरें, हालांकि हम 1500 हैं। फिर मैंने अपनी जमात को देखा कि हम इस कदर खौफ में मुबतला कर दिए गए कि हम में से कोई मारे खौफ के अकेला ही नमाज पढ़ लेता। ये कब हुई थी बात पता है आपको? हज़रत हुज़ैफ़ा ने ये बात उस वक्त कही थी जब वलीद बिन उक़बा हज़रत उस्मान की तरफ से कूफा के गवर्नर थे और नमाज में बहुत देर किया करते थे, तो तकवा शार लोग अव्वल वक्त अकेले ही नमाज अदा कर लेते थे, लेकिन हमारे दौर में तो हुक्मरान नमाज भी नहीं पढ़ते। इससे क्या पता चलता है कि अगर गवर्नमेंट की तरफ से नमाजें लेट हों तो फिर जो लोग पढ़ना चाहें वो पहले पढ़ सकते हैं, क्योंकि वक्त पे नमाज पढ़ना है। फिर उसके बाद जब जमात का वक्त हो तो फिर दोबारा पढ़ना चाहें तो पढ़ सकते हैं। मन गलबल अदुवा फ़ाकाम अला अरसतिहिम सलासन, जो शख्स दुश्मन पर गालिब होकर 3 दिन तक इनके मैदान में ठहरा रहे। عن أبي طلحة رضي الله عنه عن النبي صلى الله عليه وسلم أنه كان إذا ظهر على قوم أقام بالأرصة 3 ليال। حضرت ابو طلحہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جب کسی قوم پر غالب ہو جاتے تو 3 دن تک کسی میدان میں ٹھہرے رہتے تھے. کیوں؟ تاکہ اس علاقے کی فلاح و بہبود کے لیے کچھ اصطلاحات نافذ کریں, اسلام کی شان و شوکت کا اظہار بھی مقصود ہوتا تھا, اور مسافرانہ حالت برقرار رہے کیونکہ اس سے زائد پڑاؤ اقامت میں شامل ہوتا ہے. یعنی 3 دن تک مسافر کی کیفیت رہتی ہے بندے پہ, تو 3 دن رکھتے تھے. اور وہاں ظاہر ہے کہ لوگوں کو پتہ چلتا تھا کہ یہ جیتے ہیں تو پھر ادھر مسلمانوں کو کام کرنا آسان ہو جاتا تھا. بات واضح؟ اذا غنیم المشرکون مال المسلم ثم وجده المسلم, جب مشرک کسی مسلمان کا مال لوٹ لیں پھر وہ مسلمان اپنا مال لینے میں کامیاب ہو جائے تو کیا حکم ہے؟ عن عبد الله بن عمر رضی اللہ عنہما قال ذهب فرس له فاخذه العدو فظهر عليه المسلمون فرد عليه من في زمن رسول الله صلى الله عليه وسلم وابقى عبد له فلاحق بالروم فظهر عليهم المسلمون فرده عليه خالد بن الوليد يعني بعد النبي صلى الله عليه وسلم. حضرت عبداللہ بن عمر سے روایت ہے کہ انہوں نے کہا کہ رسول اللہ کے زمانے میں ان کا ایک گھوڑا بھاگ نکلا اور اسے دشمن نے پکڑ لیا. پھر مسلمانوں نے کافروں پر جب غلبہ پایا تو گھوڑا ان کو واپس کر دیا گیا. اس طرح رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی کے بعد ان کا ایک غلام بھی بھاگ کر روم کے کافروں سے مل گیا. جب مسلمان ان پر غالب ہوئے تو حضرت خالد بن ولید نے وہ غلام انہیں واپس کر دیا. امام بخاری کا مطلب یہ ہے کہ کافر غلبے کے بعد بھی مسلمانوں کے کسی مال کے مالک نہیں بن سکتے, کیونکہ اللہ نے مسلمانوں کو یہ حق دیے. پھر من تکلم بالفارسیتی ورطانتی وقول اللہ تعالی واختلاف السنتکم والوانکم وقال وما ارسلنا من رسول الا بلسان قومه. ارشاد باری ہے تمہارے رنگوں اور زبان کے اختلاف میں بھی قدرت کی نشانی ہے. کہاں لکھی ہے یہ بات؟ سورۃ روم میں. اور ہم نے کوئی رسول نہیں بھیجا مگر وہ اپنی قوم کی زبان بولتا تھا, لہذا فارسی یا کوئی اور عجمی زبان بولنا جائز ہے. یہ بھی ایک سوال ہو سکتا تھا نا, انگلش بول سکتے ہیں کہ نہیں, اردو بول سکتے ہیں, سب بول سکتے ہیں, یہ اللہ کی دیوی زبانیں ہیں. عن جابر بن عبد الله رضي الله عنهما قال قلت يا رسول الله ذبحنا بهيمة لنا وتحنت صاع من شعير فتعالى أنت ونفر فصاح النبي صلى الله عليه وسلم فقال يا أهل الخندق إن جابرا قد صنع صورا فحيها لا بكم. جابر بن عبداللہ سے روایت, انہوں نے کہا کہ میں نے غزوہ خندق کے وقت عرض کیا کہ اللہ کے رسول, میں نے ایک بکری کا بچہ ذبح کیا اور ایک سا جو کا آٹا پیسا ہے, لہذا آپ اور مزید چند لوگ تشریف لے چلیں. تو رسول اللہ نے بآواز بلند فرمایا اہل خندق, جابر رضی اللہ عنہ نے تمہارے لیے ضیافت تیار کی ہے, آؤ جلدی چلیں. ان حدیث سے ان لوگوں کی بات کی تردید مقصود ہے جو عربی کے علاوہ دیگر زبانوں کے سیکھنے پر غصہ کرتے ہیں. اللہ کے نبی نے خود بعض دفعہ فارسی کے الفاظ استعمال کیے, جیسے اس حدیث میں بھی فارسی کا ذکر ہے. ان ام خالد بنت خالد بن سعید رضی اللہ عنہ قالت اتیت رسول اللہ صلی اللہ علیہ وسلم مع ابی و علی قمیص اصفر قال رسول اللہ سنح سنح وہی بالخبشیتی حسنا قالت فذهبت العب بخاتم النبوتی فزبرنی ابی قال رسول اللہ صلی اللہ علیہ وسلم دعها ثم قال رسول اللہ صلی اللہ علیہ وسلم ابلی واخلقی ثم ابلی واخلقی ثم ابلی واخلقی. سمجھ آ رہی ہے حدیث؟ چلیے دیکھیں, ام خالد بنت خالد بن سعید رضی اللہ عنہ سے روایت ہے, انہوں نے کہا کہ میں اپنے والد کے ہمراہ رسول اللہ کی خدمت میں حاضر ہوئی. اس وقت میرے جسم پر زرد رنگ کا کرتا تھا, تو رسول اللہ نے فرمایا سنا سنا, حبشی زبان میں اس کے معنی ہے اچھی ہے. کہ حضرت ام خالد کہتی ہیں کہ پھر میں مہر نبوت سے کھیلنے لگی تو میرے والد نے مجھے ڈانٹا. اس پر رسول اللہ نے فرمایا اسے کھیلنے دو. اس کے بعد رسول اللہ نے مجھے دعا دی, فرمایا کرتا پرانا کرو اور پھاڑو, پھر کرتا پرانا کرو اور پھاڑو, پھر پرانا کرو اور پھاڑو. مراد کیا؟ تیری عمر लंबी हो। अब ये किस वक्त की बात है जब वो ये सब कर रही थी? बच्ची थी, छोटी उम्र की और बच्ची थी, ये नहीं है कि एक बड़ी औरत थी, बल्कि अल्लाह के नबी एक बच्ची को भी सिखा रहे हैं कि किसी को अच्छे कपड़े पहनते देखकर दुआ करते हैं। अलगलूल वकौल अल्लाह अज़्ज़ व जल्ला व मन यगलुल याति बिमा गल्ला यौमल क़ियामा, जो गनीमत के माल में चोरी करेगा वो इसके समेत क़ियामत के दिन आएगा कि रोशनी में माल गनीमत में ख़यानत करने का बयान। अन अबी हुरैरत रदी अल्लाहु अन्हु क़ाला क़ाम फ़ीना नबी सल्लल्लाहु अलैहि वसल्लम फ़ज़कर अलगुलूला फ़अज़्ज़महू वअज़्ज़म अमरहू क़ाला ला अलकयन्ना अहदकुम यौमल क़ियामति अला रक़बतिही शातुन लहा सुग़ान अला रक़बतिही फ़रसुन लहा हम हमतुन यकूलु या रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम अग़िसनी फ़अक़ूलु ला अमलिकु लका मिनल्लाहि शैयन क़द अबलग़तुक वअला रक़बति बईरु लहू रुगान यकूलु या रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम अग़िसनी फ़अक़ूलु ला अमलिकु लका शैयन क़द अबलग़तुक वला रकबतिही सामित फयकूलू या रसूल अल्लाही अगिसनी फाकूलू लाम लिकुला कशैयन कद अबलगतुक औ रकबतिही रिकाउन तख्फिकु फयकूलू या रसूल अल्लाही अगिसनी फाकूलू ला अमलिकुला कशैयन कद अबलगतुक। हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु से रिवायत, उन्होंने कहा कि रसूलुल्लाह हमें खुतबा सुनाने के लिए खड़े हुए और आपने गनीमत में खयानत का जिक्र फरमाया और इसे बड़ा सख्त गुनाह करार दिया और इसके मामले को बहुत संगीन जाहिर किया। फिर फरमाया, मैं तुम में से किसी शख्स को क़यामत के दिन इस हाल में ना पाऊँ कि इसकी गर्दन पर बकरी सवार हो और वो ममिया रही हो, बकरी के बोलने को ममियाना कहते हैं, या इसकी गर्दन पर घोड़ा हिन हना रहा हो। फिर वो शख्स कहे कि या रसूलुल्लाह मेरी फरियाद रसी फरमाइए और मैं कह दूँ कि मैं तेरे लिए कुछ इख्तियार नहीं रखता क्योंकि मैं तो तुझे अल्लाह का पैगाम पहुंचा चुका हूं, और या इसकी गर्दन पर ऊंट बिलबिला रहा हो और वो शख्स कहे कि अल्लाह के रसूल मेरी मदद कीजिए और मैं कह दूं कि मैं अब कोई इख्तियार नहीं रखता, मैंने तो तुझे अल्लाह का पैगाम पहुंचा दिया था, या इसकी गर्दन पर सोने चांदी जैसा खामोश माल हो और वो शख्स कहे अल्लाह के रसूल मेरी फरियाद रसी फरमाइए और मैं कह दूं कि मैं अब कोई इख्तियार नहीं रखता, मैंने तुझे अल्लाह का पैगाम पहुंचा दिया, और या इसकी गर्दन पर कपड़ा हो जिसका गला घोंट रहा और वो शख्स कहे कि या रसूल अल्लाह मेरी फरियाद रसी फरमाएं और मैं कह दूं कि अब मैं कोई इख्तियार नहीं रखता, मैं तो तुझे अल्लाह का पैगाम पहुंचा चुका। सारी हदीसें किस बारे में? खयानत, यानी माले गनीमत की खयानत पे है। और आप देखिए कि ख़ास तौर पे जो इज्तमाई माल है, अल्लाह ताला हम सबको इस माल की हिफाजत की तौफीक दे, क्योंकि बाज़ दफ़ा किसी एक के माल में खयानत करें तो वो तो हमसे निकलवा लेगा, लेकिन जब इज्तमाई माल हो, किसी एक इंसान की जगह बहुत सारों का हिस्सा उसमें हो, तो फिर ऐसे वक्त में इंसान को बहुत ही ज़्यादा एक्स्ट्रा केयरफुल रहने की ज़रूरत है, क्योंकि बाज़ दफ़ा ये होता है कि लोग केयरलेस हो जाते हैं। अलकलील मिनल गुलूली, माले गनीमत में थोड़ी सी खयानत करना। अन अब्दुल्लाह इब्ने अम्र रदी अल्लाहु अन्हुमा काला कान अला सकली रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम रजुलुन युकालु लहू किर किरातु फमाता फकाल रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम हुवा फिन्नार फज़हबू यंज़ुरून इलैहि फवजदू अबाअतन क़द गल्लहा। अस्तग़फिरुल्लाह, इस हदीस को पढ़ के तो खौफ आता है। क्या? अब्दुल्लाह बिन उमर रजी अल्लाह तआला अन्हु से रिवायत, उन्होंने फरमाया कि किरकरा नामी एक शख्स रसूलुल्लाह के सामान पर मुकर्रर था, जब वो मर गया तो रसूलुल्लाह ने फरमाया कि वो दोजख में है। लोग इसका हाल देखने गए तो उन्होंने इसके सामान में एक चारपाई, एक चादर पाई, जिसको इसने खयानत के तौर पर माले गनीमत से चुरा लिया था। कितना खौफ आता है हमें अपने स्कूल की चीज़ों के बारे में। बाहर के लोग थोड़ी देर आए, आके चले गए, पैसे दिए, खाया पिया, चले गए। हम सब के लिए इसमें बहुत ज़्यादा अपने लिए फ़िक्र की बात है, और अल्लाह ताला हमें कभी भी ऐसी किसी चीज़ पे ना पकड़े, हमेशा अपना मुहासबा करते रहना चाहिए। इस्तकबाल गज़ातिन, गाजियों का इस्तकबाल करना, यानी जब जंग से जीत कर लोग आए तो क्या उनको वेलकम किया जा सकता है? अन इब्ने ज़ुबैर रदी अल्लाहु अन्हुमा अन्नहु क़ाला लिब्ने जाफर रदी अल्लाहु अन्हुमा اتذكر اذ تلقينا رسول الله صلى الله عليه وسلم انا وانت وابن عباس قال نعم فحملنا وتركك. حضرت ابن زبیر رضی اللہ عنہما سے روایت ہے کہ انہوں نے ابن جعفر رضی اللہ عنہ سے کہا، کیا تمہیں یاد ہے کہ جب ہم، تم اور ابن عباس رسول اللہ کے استقبال کو کیے تھے؟ انہوں نے کہا ہاں خوب یاد ہے، آپ نے تو ہمیں اپنے ساتھ سوار کر لیا تھا اور تمہیں چھوڑ دیا تھا. صحیح مسلم اور مسند احمد کی روایت سے پتہ چلتا ہے کہ رسول اللہ نے عبداللہ بن جعفر کو چھوڑ کر عبداللہ بن زبیر اور عبداللہ بن عباس کو اپنے ساتھ بٹھایا تھا. یہ راوی کا وہم ہے اور امام بخاری کی روایت ترجیح یافتہ ہے. کیا پتہ چلا کہ جو آتے ہیں جنگ سے لوٹ کر تو ان کا استقبال کیا جا سکتا ہے. انی صاحب ابن یزید رضی اللہ عنہ، ذهبنا نتلقى رسول الله ما سبياني الى سنيه الوداع. حضرت صاحب بن یزید سے روایت ہے، انہوں نے فرمایا کہ ہم بچوں کے ساتھ مل کر سنیہ الوداع تک رسول اللہ کے استقبال کے لیے گئے تھے. ترمذی کی روایت میں کہ رسول اللہ جب تبوک سے واپس آئے تو بچوں نے آپ کا استقبال کیا تھا. عن انس بن مالک رضی اللہ عنہ قال كنا مع نبی صلی اللہ علیہ وسلم مقفله من عصفان ورسول اللہ صلی اللہ علیہ وسلم علی راحلتہ وقد ارد صفیہ بنت حیی فاسرت ناقته فسوریا جمیعا فاقتحم ابو طلحہ فقال یا رسول اللہ جعلنی اللہ فداءک قال علیک المرأۃ فقلب صوبا علی وجهه واتاها فالقاه علیها واسلح علیهما مرکبہما فرکبا وقتفنا رسول اللہ صلی اللہ علیہ وسلم فلما شرفنا علی المدینہ قال آئبون تائبون عابدون لربنا حامدون فلم یزل یقول ذالک حتی دخلنا المدینہ. آپ کو تو یہ دعا بھی ہے سفر سے واپسی پہ گھر لوٹتے ہوئے. انس بن مالک سے روایت، انہوں نے فرمایا ہم عصفان سے واپسی پر رسول اللہ کے ساتھ تھے اور رسول اللہ صلی اللہ علیہ وسلم اپنی اونٹنی پر سوار تھے اور آپ نے حضرت صفیہ بنت حیی کو اپنے پیچھے بٹھایا ہوا تھا، پھر اچانک آپ کی اونٹنی کا پاؤں پھسلا اور آپ دونوں گر پڑے. یہ حال دیکھ کر ابو طلحہ جلدی سے کود کر آئے اور عرض کے اللہ کے رسول، اللہ تعالیٰ آپ پر مجھے قربان فرمائے، چوٹ تو نہیں آئی؟ آپ نے فرمایا پہلے عورت کی خبر لو. لہذا ابو طلحہ رضی اللہ عنہ اپنے منہ پر کپڑا ڈال کر صفیہ کے پاس گئے اور وہی کپڑا حضرت صفیہ پر ڈال دیا، پھر دونوں کے لیے سواری درست کی. چنانچہ دونوں سوار ہوئے، ہم رسول اللہ کے گرد جمع ہو گئے. پھر جب ہم مدینہ کے قریب پہنچے تو آپ نے فرمایا ہم واپس ہو رہے ہیں توبہ کرتے ہوئے، اپنے اللہ کی عبادت اور تعریف کرتے ہوئے. آپ مسلسل یہی کلمات فرماتے رہے یہاں تک کہ آپ مدینہ میں داخل ہوئے. اور آپ جانتے ہیں کہ یہ واقعہ غزوہ خیبر سے واپسی پر ہوا تھا، کیونکہ غزوہ عصفان جو تھا وہ 6 ہجری میں ہوا اور غزوہ خیبر 7 میں تھا، اور اسی سفر میں حضرت صفیہ رضی اللہ عنہ نفس سلم کے ہمراہ تھی. تو آپ دیکھیے کہ ان واقعات کو سن کر ہمیں خود بھی کتنی عملی رہنمائی ملتی ہے. الصلاۃ اذا قدیم من سفر، سفر سے واپسی پر نماز پڑھنا. عن کعب رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم کانا اذا قدیم من سفر دوحن دخل المسجد فصل رکعتین قبل ان یجلس. رسول اللہ صلی اللہ علیہ وسلم جب کسی سفر سے دن چڑھے واپس آتے، یعنی سورج چڑھ چکا ہوتا، اگلا دن صبح کا کھل چکا ہوتا، تو پہلے مسجد میں تشریف لے جاتے اور بیٹھنے سے پہلے 2 رکعتیں نفل ادا کرتے. مقصد کیا تھا؟ کہ سفر کی انتہا مسجد کے ساتھ تعلق پر ہو اور اللہ کا شکریہ ادا کیا جائے کہ اس نے بخیر و عافیت واپس آنے کی توفیق دی. اور میری اپنی پوری خواہش ہوتی ہے کہ میں جب بھی کسی سفر سے آؤں تو سیدھا اسکول آؤں اور جاؤں بھی ادھر سے. یہی سوچ ہوتی ہے دل میں کہ اللہ تعالیٰ نے واپس اپنے گھر بلایا تو ایک سکون، ایک خوشی اور ایک شکرانے نعمت کی کیفیت ہوتی ہے. اللہ تعالیٰ عمل کی توفیق دے. چلیے پھر آج یہاں رکتے ہیں. اللہ تعالیٰ ہماری کمی بیشی کو معاف کرائے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.